भूटानी शरणार्थीको कथाव्यथा समेटिएको रेडियो कार्यक्रम शरणार्थी सन्देशबाट साथी शारदा देवकोटा सहित श्रीधर पौडेलको नमस्कार।
सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रम उज्यालो 90 नेटवर्कले बनाएको हो। कार्यक्रमको मुख्य विषयवस्तु शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गर्नु हो। कार्यक्रममा हामी शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौं। आजको अंक पुनर्वास भएका शरणार्थी र शरणार्थी शिविरमा रहेका उनीहरूका आफन्त बीचको भलाकुसारीमै केन्द्रित छ। अमेरिकाको वाशिङटनमा पुनर्वास भएका नन्दलाल भण्डारी र शरणार्थी शिविरमा छुटेका आफन्तहरूको कुरा सुन्छौ।
भेट हुन्छ भन्ने महसुस हुँदा खुसी लाग्छ, बा भेट हुँदैन भन्दा दुःख पनि लाग्छ।
अमेरिका पुनर्वास भइसकेर फेरि शरणार्थी शिविरका आफन्तहरूलाई भेट्न आएका कमल शर्मासँग अमेरिकाको जीवनशैली र अनुभूति बारे कुराकानी गर्छौ।
उहाँ गएपछि असलियत लगभग मिलजुल नै भयो, आफूले सोचेको जस्तै नै भयो।
शरणार्थी शिविरमा बसेका एकजना भूटानीको प्रतिभा पनि छ, तर अहिले चाहिँ शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
शरणार्थी गतिविधि।
तीन दिनदेखि रोकिएको टिमाई शरणार्थी शिविर समायोजनको काम भोलिदेखि फेरि शुरू हुने भएको छ। झापाको शान्तिनगरमा रहेको बर्मेल युथ क्लबले बर्नेदेखि टिमाई शरणार्थी शिविरसम्मको बाटो पीच हुनुपर्ने र खेलकुद भवन बनाइदिनुपर्ने तथा खेलकुद सामग्री दिनुपर्ने मागसहित सोमबारदेखि काम अवरूद्ध पारेको थियो। झापाका प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारी, शरणार्थी प्रतिनिधि र स्थानीय युवाहरूबीच आज भएको छलफलमा सहायता संस्था लुथरन विश्व महासंघ र शान्तिनगर गाउँ विकास समितिबीच यसअघि नै भएको सहमति अनुसार काम भइरहेको जानकारी गराइयो। डिसेम्बर महिनाभित्र खेलकुद सामग्री दिने र बाँकी माग पूरा गर्न प्रक्रिया शुरू गर्ने सहमति गरेपछि शरणार्थी शिविर समायोजनको काम शुरू हुने भएको हो। पुनर्वासका कारण शरणार्थीको संख्या घटेसँगै शुरू भएको शरणार्थी शिविर समायोजन अन्तर्गत गएको नोभेम्बर 21 टिमाई शरणार्थी शिविरका भूटानीलाई बेलडाङीमा सार्ने काम शुरू भएको थियो। अहिलेसम्म 1900 शरणार्थी सारिसकिएको छ भने 2600 शरणार्थीलाई सार्ने काम बाँकी छ। आफ्नो देशबाट खेदिएका भूटानी शरणार्थीले विशेष कार्यक्रम गरी भूटानको 104 राष्ट्रिय दिवस मनाएका छन्। भूटानमा वाङचुक वंशको वंश परम्परा सहितको राजतन्त्र शुरू भएको दिनको सम्झनामा दिवस मनाइन्छ। झापाको बेलडाङी शरणार्थी शिविरमा गएको शनिबार भएको कार्यक्रममा सहभागी शरणार्थी अगुवाहरूले भूटानी राष्ट्रियताको लागि शरणार्थीको सम्मानजनक घर फिर्ती जरूरी भएको बताए। भूटानी ज्येष्ठ नागरिकहरूले गरेको कार्यक्रममा बोल्दै भूटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका अध्यक्ष डाक्टर भम्पा राई,
भूटानमा जति पनि भूटानीहरू आएका छन्, हाम्रो जो राज सत्ता चलाउने व्यक्तिहरू उनीहरू टिबेटबाट आएका हुन्, उनीहरू हामीभन्दा पहिला आए त उनीहरू राज्य सत्तामा चलाए, हामी अलिक पछाडि गयौं, तर हाम्रो अधिकार उनीहरूको जति छ हाम्रो पनि अधिकार त्यति नै हुन्छ।
भूटानको राष्ट्रिय दिवसको अवसरमा भएको कार्यक्रममा बोल्दै शरणार्थी समाजका सामाजिक कार्यकर्ता छवि खरेलले भूटानमा राजतन्त्र शुरू भएको मितिलाई राष्ट्रिय दिवसको रूपमा मनाउने चलनलाई गलत भनी टिप्पणी गर्नुभयो। कार्यक्रममा अर्का वक्ता भूटानी सेनाका पूर्व कप्तान एनबी गिरीले भूटानको राष्ट्रियताको संरक्षणका लागि भूटानी सत्ताले शरणार्थीलाई चाँडो घर फर्काउनु पर्ने बताउनुभयो। कार्यक्रममा भूटानका पूर्व सांसद तुलसीराम रेग्मी, नारद मुनि सन्यासी, गोलधाप शरणार्थी शिविरका पूर्व सचिव रामचन्द्र बास्कोटा, भारतीय सामाजिक अभियानकर्ता शैलेन्द्र सिंह अरोरा लगायतले बोलेका थिए। सन् 1907 17 डिसेम्बरमा भूटानमा वाङचुक वंशको वंश परम्परा सहितको राजतन्त्र शुरू भएको थियो। वाङचुक वंश दक्षिणी तिब्बतबाट 15 शताब्दीमा भूटान छिरेको हो। भूटानी शरणार्थी बाल मञ्चको केन्द्रीय संयोजकमा शनिश्चरी शरणार्थी शिविरकी सुषमा राई चयन हुनुभएको छ। गएको आइतबार भएको चुनावमा खुदुनाबारी शरणार्थी शिविरका प्रवेश राई र बेलडाङी एक शरणार्थी शिविरकी प्रिया गुरूङलाई उछिन्दै राई संयोजक पदमा 48 मतका साथ चुनिनु भएको हो। यसै गरी मञ्चका उपसंयोजकमा बेलडाङी 3 शरणार्थी शिविरका रोज मिथल तामाङ, सचिवमा बेलडाङी 2 शरणार्थी शिविरका प्रताप समाल र उपसचिवमा खुदुनाबारी शरणार्थी शिविरकी मेघना छेत्री चुनिएका छन्। यसै गरी कोषाध्यक्षमा बेलडाङी 2 शरणार्थी शिविरका अनित कोइराला र सहकोषाध्यक्षमा खुदुनाबारी शरणार्थी शिविरकी सुनिता गुरूङ चयन भएका छन्। 10 सदस्यीय केन्द्रीय समितिको लागि बेलडाङीबाट 2 र खुदुनाबारी र शनिश्चरी शरणार्थी शिविरबाट 1-1 मनोनित गरिने बाल मञ्चले जनाएको छ। मञ्चको केन्द्रीय नेतृत्वको लागि गएको आइतबार भएको चुनावमा शिविर स्तरबाट चुनिएर आएका 145 शरणार्थी बाल बालिकाले भाग लिएका थिए। बाल अधिकार, बाल संरक्षण, बाल विकास तथा बाल सहभागिताको क्षेत्रमा काम गर्न सहायता संस्थाहरूको सहयोगमा सन् 1997 छ अगस्तमा मञ्चको स्थापना भएको हो। मञ्चमा 7 देखि 18 वर्षसम्मका बालबालिका सहभागी हुन्छन्। भूटानी शरणार्थी शिविरहरूमा यो उमेर समूहका बालबालिकाको संख्या लगभग 13,000 छ। गएको शनिबार झापाको दमकमा भएको मोटरसाइकल दुर्घटनामा परि बेलडाङ्गी 3 शरणार्थी शिविर सेक्टर G2 छाप्रो नम्बर 50 35 वर्षीय डम्बर विकको ज्यान गएको छ। दुर्घटनामा इलाम चुलाचुली नौका 34 वर्षीय रविन राईको पनि ज्यान गएको छ। दुर्घटनामा विकसँगै मोटरसाइकलमा रहेका बेलडाङ्गी 3 शरणार्थी शिविरकी विष्णु लेप्चा र उहाँकी 9 वर्षीय छोरी इवन लेप्चा घाइते भएका थिए। उनीहरूको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा 2 शरणार्थी किशोरलाई प्रहरीले समातेको छ। समातिनेहरूमा बेलडाङ्गी 2 शरणार्थी शिविरका 15 वर्षीय धनबहादुर विष्ट र 18 वर्षीय इन्द्रबहादुर विष्ट रहेको बेलडाङ्गी 2 शरणार्थी शिविर व्यवस्थापन समितिले जनाएको छ। अब भूटानसँग सम्बन्धित एउटा खबर। भूटानमा दोस्रो चरणको स्थानीय चुनावका लागि 1,10,057 जनाले भोट दिन पाउने भएका छन्। भूटानमा गएको जून 27 स्थानीय सरकारको चुनाव हुँदा बाँकी रहेका क्षेत्रमध्ये लुनाना र गासामा आउँदो 23 तारीकमा र बाँकी ठाउँमा 26 तारीकमा चुनाव हुँदैछ। चुनावमा 371 डेमखोङ्स पदका लागि 419 उम्मेद्वारी परेको छ। तर सोकपा र थर्मोडका 55 पदका लागि अहिलेसम्म एउटै उम्मेद्वारी नपरेको भूटानी अनलाइन क्युन्सेलले छापेको छ। यी पदको लागि तलब थोरै भएको गुनासो आएपछि सरकारले तलब बढ़ाएको थियो। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि पुनर्वासका कारण परिवार विखण्डन हुँदा पुनर्वास भएका र शरणार्थी शिविरमा रहेका उनीहरूका आफन्तलाई परेको पीड़ाको प्रसंग। तेस्रो देश पुनर्वास भएर विभिन्न 8 देश पुगेका लगभग 58,000 शरणार्थी र तिनका कतिपय आफन्त हिजो आज बिछोड़मा छन्। पुनर्वासका कारण बिछोड़को पीड़ामा रहेका शरणार्थीको पीड़ा केही हदसम्म भए पनि कम गर्न हामीले गएका केही अंकदेखि विशेष अभियान शुरू गरेका छौं। दुईतिर भएका आफन्तहरूबीच भलाकुसारी गराउने अमेरिका पुनर्वास भएका देवीचरण अधिकारीको सहयोगमा तयार कार्यक्रममा आज अमेरिकाको वाशिङटनमा पुनर्वास भएका नन्दलाल भण्डारी हुनुहुन्छ। उहाँलाई मैले शरणार्थी शिविरमा तपाईँको आफन्तहरू छुटेका छन् भनेर सोधेको थिएँ।
हजुर, मेरो साली र सालुभाइ छुट्नु भएको छ। उहाँको प्रोसेस सुरु भएको 2.5 वर्ष भइसक्यो, तर पनि प्रोसेस अगाडि बढिरहनु सकेको अवस्था छैन। उहाँले पनि अब अफिसमा गइरहने कुरा गर्नुहुन्छ, तर अझै उहाँले अझै सम्बन्धित ठाउँमै गएर चाहिँ अब के कति कारणले चाहिँ प्रोसेस उहाँहरूको अगाडि बढ्न नसकेको हो, त्यो छैन सम्बन्धित मान्छेलाई नै गएर बुझ्दाखेरि राम्रो हुन्थ्यो भन्ने मेरो
पुनर्वास कार्यक्रममा सहभागी भएर अमेरिकाको वाशिङटनमा पुगेका नन्दलाल भण्डारीको कुरा सुनिसकेपछि शरणार्थी शिविरमा रहेका उहाँका आफन्तहरूलाई भेट्न जाउँ। यतिखेर हाम्रा झापा सहकर्मी साबित्रा ढुङ्गाना बेलडाङ्गी 2 शरणार्थी शिविरमा हुनुहुन्छ।
अमेरिकाको वाशिङटनमा पुनर्वास हुनुभएका नन्दलाल भण्डारीको साली र साडु भाइको परिवार बेलडाङ्गी 2 शरणार्थी शिविरको सेक्टर C3 छाप्रो नम्बर 106 बसिरहेको छ। अहिले म यही छाप्रोमा आइपुगेको छु। छाप्रोमा हुनुहुन्छ किशोर पाण्डे। साडु दाईको कुरा सुन्नुभयो, कस्तो लाग्यो?
खुसी लाग्यो उहाँको स्वर सुन्दाखेरि।
उहाँ शरणार्थी शिविरमा हुँदा तपाईँहरूको सम्बन्ध कस्तो थियो?
उहाँसँग राम्रै थियो, एउटा राम्रै एउटा ब्रदर जस्तो थियौँ, दाजुभाइ जस्तो राम्रै खालको थियो। अनि यहाँबाट नजिकै घर हो उहाँको, आइमा हो, सेक्टर आइमा हो, यहाँबाट जस्ट 5 मिनटको बाटो हो हिँड्दाखेरि।
नन्दलालजीसँगै तपाईँहरूको को आफन्त पुनर्वासमा जानुभएको छ?
उहाँको आफ्नो मातापिता, दाजुभाइ, दिदी बहिनीहरू, दाईको नानीहरू सबैजना गइसक्नु भएको छ। 15 जनाको परिवार हो।
तपाईँको उहाँलाई केही भन्नु छ?
उहाँको हाम्रो अब यता परिवारबाट हामी नै मात्रै अलिकति रहेको, अलिक ढिलो भइरहेको छ। हामी पनि आउँदैछौँ र हामी एकदम मिस गर्दैछौँ सबैलाई। मलाई लाग्छ कि अब छिटै प्रोसेस हुन्छ र आइन्छ र सबैजनालाई भेट सबैजनासँग भेटघाट हुन्छ भन्ने यही नै राख्दछु सबलाई। अब मैले भन्नुपर्दाखेरि नानी आस्मा आदर्शलाई मेरो एकदम लभ सम्झना छ, र दिदी कलालाई र अब दाजु नन्दा दाजुलाई मेरोबाट ढोक छ, नमस्ते छ। अनि बाबा आमाहरूलाई पनि सबलाई मेरोबाट नमस्कार छ।
त्यसपछि तपाईँहरूको सम्पर्क भएको छ कि छैन?
बेला बेला उहाँबाट कल गर्नुहुन्छ, हाल खबर, प्रोसेस के हुँदैछ, छिटो बढाएर आउने, राम्रो छ भन्ने यस्तै खालको कन्ट्याक्टमा गफहरू भइरहेको छ।
तपाईँ किशोर पाण्डेको श्रीमती, के हो यहाँको नाम?
मेरो नाम कुमारी पाण्डे, पहिला चाहिँ अब सुबेडी थियो, अहिले म पाण्डेको बुहारी भएको छु।
तपाईँको दिदीको नाम?
मित्रकला भण्डारी दिदीको नाम।
दिदी बहिनीको सम्पर्क चाहिँ छ कि छैन?
हजुर, कुरा हुन्छ, खुसी लाग्छ। दिदीले अब कस्तो भइस, बिरामी हुन्छ, जहिले छिटो गरेर आइज यता त्यता भन्नुहुन्छ होइन, खुसी लाग्छ। अब अनुहार देख्न नपाए पनि फोनबाट बात हुन्छ। नानीहरूसँग गफ हुन्छ, भेना पनि अब गफ गर्नुहुन्छ, खुसी लाग्छ।
कस्तो कुरा हुन्छ?
एकदमै मिल्ने हो, हामी दुईजना चाहिँ साथी साथी जस्तो भएर हिँड्ने हो। अब भेना पनि पुरा मिल्नुहुन्थ्यो होइन, फोन गर्दा अब प्रोसेस हुने बेलामा बिहा गरिस् छिटो गरेर आइज, अब ढिलो हुने रहेछ के गरेर हुन्छ कसो गरेर त्यहाँ इन्क्वायरी गरेर छिटो गरेर आइज भन्नुहुन्छ।
दिदीसँगका रमाइला क्षणहरू सम्झिनु न।
हजुर, अब दिदी पनि डान्स गर्नुहुन्थ्यो, म पनि हल्का डान्स गर्थेँ होइन, डान्सहरूमा सँगै जान्थ्यौँ दिदीसँग। अब के क्लब हुँदी भयो त्यस्तोमा सँगै जान्थ्यौँ, स्कुल जाँदा सँगै। ऊ पनि डान्समा रुचि राख्थ्यो, म पनि राख्थेँ, कहीँ प्रोग्रामहरू हुँदाखेरि चाहिँ सँगसँगै हिँड्ने गर्थ्यौँ दिदी बहिनी।
हिँड्ने बेलामा तपाईँको दिदीले तपाईँलाई के भन्नुभएको थियो?
हिँड्ने बेलामा त अब म बिहा गरेर पन्जाबमा थिएँ होइन, दिदीहरूलाई मैले भेट्नु पाइनँ, त्यही छ दुःखको क्षण चाहिँ। दिदीहरू अब जब प्रोसेस हुँदा यहाँ क्याम्पमा क्रान्तिकारीले गर्दाखेरि क्याम्पमा मजाले बस्नु नपाएर चाहिँ अब हिभेना सियरले नै उयो गरेर दमकमा राखेको थियो, उहाँबाटै जानुभयो दिदीहरू। सायद आमा बाबासँग पनि राम्रोसँगले अब भेट नभई जानुभयो दिदीहरू, त्यसमा चाहिँ एकदमै दुःखी छु म।
आफन्तहरू टाढा हुँदा कस्तो अनुभूति हुँदो रहेछ?
त्योभन्दा बिछोड हुँदाको क्षण त अब सबैलाई दुःख नै लाग्छ, त्योभन्दा दुःखी हुने ठाउँै छैन। अब परिवार भनेको अब बिहा गरेर गएपछि माइती त छोडियो, अब सासु ससुरा आफ्नो घर परिवार सबै छोडेर जानुभयो, बाबा आमा कोही हुनुहुन्न, आफन्त भन्ने कोही छैन। अब हामी दुईजना अनि एउटा नानी छ, त्यसमा दुःखी त सबै हुन्छन् होइन, त्योभन्दा दुःख हुने ठाउँ चाहिँ लाग्दैन जस्तो लाग्छ। भेट हुन्छ भन्ने महसुस हुँदा खुसी लाग्छ, बा भेट हुँदैन भन्दा दुःख पनि लाग्छ।
दिदीको लागि के भन्नुहुन्छ त?
मेरो दिदीलाई चाहिँ एकदम मिस गरेको छु होइन, पछाडि भेट भएछ भने सँगै भेटेर बसेर फेरि एकताल दिदी बहिनी पहिलाको जस्तै गरेर नाचेर एउटा प्रोग्राम गर्ने विचार छ भन्न चाहन्छु दिदीलाई। नानीहरूलाई धेरै सम्झना छ, बहिनी लिएर आउँदैछु भन्छु नानी दुईजना आदर्श र आसमालाई। बहिनी छ अब दादा दिदीलाई चाहिँ एकदम नानीले पनि खोजी गर्छ, फोटोहरू राखेको छ अरे त्यहाँ नानीको, मेरो बहिनी यस्तो भन्छ, बहिनी छिटै लिएर आउँदैछु आदर्श आसमा भन्न चाहन्छु। बाबा आमाले पनि भेट्नु भएन, माइतको बाबा आमाले पनि, सासु ससुराले त भेट्नु भयो होइन, दिदीले त अब मैले भेटिनँ भने चाहिँ बच्चाले कसरी भेट्ने कुरै भएन।
तपाईँहरू दिदी बहिनी शरणार्थी शिविरमा हुँदा कुन गीतमा चाहिँ वर्ता नाचियो?
दिदी र म चाहिँ धाराको पानी कान्छी नानी भन्ने गीतमा चाहिँ एकदमै नाच्ने गर्थ्यौँ पहिला। दिदी चाहिँ कुसुमे रुमाल भन्ने गीतमा साह्रै राम्रो नाच्नुहुन्थ्यो मेरो दिदी पहिला।
भेनाको लागि चाहिँ तपाईँको सन्देश के छ?
धेरै सम्झना छ, तपाईँले यस्तो मौका दिनुभयो जहाँ कि हाम्रो मनमा तपाईँहरू सामु पुर्याउन नसक्ने शब्दहरू पनि आज तपाईँले गर्दाखेरि हामीले तपाईँसामु पुर्याउने मौका पाएको छौँ। भेना लर्ड्स अफ थ्याङ्क्स, तपाईँलाई भेट्न चाँडै आउँदैछ तपाईँको साली, धेरै सम्झेको छु, राम्रोसँगले बस्नु, अब दिदीलाई लिएर जानुभएको छ, आमा बाबाको साथमा हुनुहुन्छ, खुसी रहनुहोस्, यही छ तपाईँलाई हाम्रो शुभकामना भेना। आमा बाबालाई पनि सासू ससुरा सबैलाई भेट्न जानुहोस्, राम्रो गर्नुहोस्, नानीहरूलाई राम्रो गर्नुहोस्, राम्रो हुनुहोस्, यही छ हजुरलाई मेरो सम्झना भेना, बाई।
पाण्डे परिवारसँग कुराकानी गर्दा गर्दै नन्दलाल भण्डारीका एकजना साथी मुक्ति वाग्ले यही छाप्रोमा आइपुग्नु भएको छ, उहाँसँग पनि कुराकानी गरिहालौं।
हजुर, उहाँ मेरो चाहिँ एकदमै विद्यार्थी अवस्था र चाहिँ हामी शिक्षक पनि थियौँ एक समयमा, उहाँ त्यो समयमा पनि हामी साथी नै थियौँ। जानुभन्दा अघिल्लो दिन चाहिँ मैले दमकमा उहाँ चाहिँ यहाँबाट एक खालको विस्थापित जस्तै भएर क्याम्पबाट चाहिँ दमकमा लगेर युनिभर्सिटीले राखेको थियो। त्यतिखेर चाहिँ क्याम्पमा अलिकति दङ्गा थियो असुरक्षाको कारणले गर्दाखेरि, र उहाँहरू जानुभन्दा एक दिन अगाडि चाहिँ मैले उहाँलाई गएर अन्तिम विदाई चाहिँ गरेको थिएँ। त्यस समयमा म चाहिँ हिटरीमा पढाउँदै थिएँ, सुनसरीको हिटरीमा म पढाउँदै थिएँ।
सानैदेखि सँगै पढ्नु भएको हो?
सानैदेखि भन्दा पनि उहाँ क्लास एटसम्म बेडलाङ्गी 3 मेरीगोल्डमा पढ्नु हुँदै थियो, म चाहिँ बेडलाङ्गी 2 पञ्चवतीमा पढ्थेँ। र जब हामी क्लास 9 त्रिरत्न सेकेन्डरी स्कुलमा आयौँ र क्लास 9 र 10 चाहिँ हामी सँगै पढ्यौँ, त्यतिखेर चाहिँ एकदमै हाम्रो राम्रो दोस्ती थियो। हामी एउटा चाहिँ केएमको विद्यार्थीको नेतृत्व अवस्थामा पनि काम गर्थ्यौँ हामी दुई भाइ।
त्यसपछि सम्पर्क भएको छ कि छैन?
उहाँको र मेरो चाहिँ बेला बेला आफ्नो इमेल मार्फत बेला बेला कन्ट्याक्ट हुन्छ होइन, बेला बेला फोनमा पनि हाम्रो कन्ट्याक्ट हुन्छ। र उहाँलाई अहिले लगभग 4 जस्तो भनौँ न उहाँलाई चाहिँ छोडेको त्यति भयो। बेला बेला उहाँको आवाज भन्दा पनि अहिले मैले चाहिँ हजुरले यहाँ जुन एउटा आवाज ल्याउनु भएको थियो त्यो सुन्दा फेरि मलाई पहिलाको एउटा चाहिँ आफ्नो जुन विद्यार्थी अवस्था थियो त्यो समयको उहाँले बोलेका शब्दहरू झलझली मेरो मनमा आइरह्यो।
दूरदेशमा रहेको आफ्नो साथीलाई के भन्नु छ त तपाईँको?
भन्नु त अब उहाँ चाहिँ अमेरिकाको चाहिँ वासिङटन डिसीमा हुनुहुन्छ, र सहित उहाँसँग मेरो भेट हुन्छ हुँदैन, भाग्यले साथ दियो भने भेट हुन्छ होला।
तपाईँ कुन देशको प्रक्रियामा हुनुहुन्छ?
म अहिले चाहिँ यो देश जान्छु भन्दा पनि अस्ट्रेलियाको चाहिँ अहिले फर्म हालेको छु। म पनि अमेरिकै जाने थिएँ र मेरो चाहिँ 3 वर्षसम्म वेट गर्दाखेरि 3 चोटिसम्म डिएचएस गर्दाखेरि पनि अमेरिकामा चाहिँ जान सकिनँ। मलाई चाहिँ अलिक समय लाग्छ, त्यहाँको चाहिँ सिस्टम परिवर्तन हुनुपर्छ भन्ने खालको कुरा आएपछि मैले अस्ट्रेलियाको लागि हालेको छु र अब अस्ट्रेलिया सहित म जान्छु होला।
त्यसो भए त चाँडै भेट हुने सम्भावना कम रहेछ है?
भेट हुने अवस्था सम्झना चाहिँ यसरी अवस्था चाहिँ कमै छ। अब अहिलेको आमा हेर्दाखेरि संसारको जुनै कुना जान सकिन्छ भन्ने त्यो एउटा हुँदाखेरि चाहिँ म भेट्न सक्छु होला भन्ने मलाई चाहिँ ठुलो विश्वास छ।
पुनर्वास भएका आफन्तहरूलाई सम्झँदै पीडाबोध गर्ने शरणार्थीको संख्या, पुनर्वास हुने शरणार्थीको संख्या बढे जस्तै दिनदिनै बढ़िरहेको छ। शरणार्थी जीवनमा अभाव किन नहोस्, तर परिवारका सबैजना सँगै थिए, सबै आफन्त नजिकै थिए, तर हिजो आज परिवारको विखण्डन बढ्दो छ। यसले शरणार्थी समाजमा धेरै चिन्ता थपिदिएको छ। परिवार विखण्डनको चिन्तासँगै पुनर्वास भएका आफन्तहरूको जीवन कस्तो होला, उनीहरू कसरी बसिरहेका होलान्, शरणार्थी शिविरमै रहेका भूटानीहरूको मनमा अनेक प्रश्न उब्जिरहेका छन्। यही प्रश्नको उत्तर खोज्ने क्रममा हाम्रा झापा सहकर्मी गोपाल गर्तौलाले पुनर्वास भएर अमेरिका पुगेर छोटो समयका लागि शरणार्थी शिविर आएका कमल शर्मालाई भेट्नु भएको छ।
मेरो नाम कमल शर्मा, म पहिला चाहिँ मेलडाङ्गी घर सेक्टर G4 भट नम्बर 41 अहिले चाहिँ मेरो पिट्सबर्ग पेन्सिल्भेनिया युनाइटेड स्टेट्स।
जानु अघि कस्तो छ भन्ने लागेको थियो तपाईँलाई अमेरिका?
ठुलै आशा थियो अमेरिकाको बारेमा, धेरै नक्सा बनाइएको थियो दिमागमा, तर अब उहाँ गएपछि असलियत लगभग मिलजुल नै भयो, भनौँ न आफूले सोचेको जस्तै यस्तै नै भयो।
तपाईँ यहाँ कति पढ्नु भएको थियो अमेरिका जानु अघि?
यहाँ म ब्याचलर सेकेन्ड इयर पढ्दै थिएँ।
उहाँ गएर पढाइ नियमित गर्नुभयो कि?
उहाँ गएर मैले पढाइ भर्खर मात्रै सुरु गरेँ, किनभने म मेरो अलिकति परिवार ठुलो छ, परिवारलाई समायोजन गर्दाखेरि केही समय खर्च भएर अहिले भर्खर सुरुवात गरिरहेछु।
कुन लेभलको पढाइ सुरु गर्नु पर्दो रहेछ यहाँबाट त्यति पास गरेपछि गएर?
यहाँ हाम्रो इक्विभ्यालेन्ट गर्न मिल्छ यहाँको जति पढाएको त्यतिसम्म, तर त्योभन्दा अगाडि चाहिँ उहाँको ESL भन्छन्, इङ्ग्लिस एज अ सेकेन्ड ल्याङ्ग्वेज, त्यो जानुपर्ने हुन्छ पहिला चाहिँ होइन। अनि त्यो पढिसकेपछि भनेको अब आफ्नो जुन सब्जेक्ट पढे जेमा पढे पनि भयो, मेरो चाहिँ इन्फर्मेसन टेक्नोलोजीतिर मैले इम्प्रेस गराएको छु, तर त्यसको लागि अब 6 महिना चाहिँ मैले फाल्टो पढ्नुपर्ने हुन्छ, बाहिरको इङ्ग्लिस नै पढ्नुपर्ने हुन्छ, त्यहाँको इङ्ग्लिसलाई बुझ्नुपर्ने हुन्छ।
तपाईँको परिवार कत्रो छ त्यहाँ?
मेरो परिवार निकै ठुलै छ भनौँ न, मसँग 7 जना हुनुहुन्छ, 5 जना फाल्टै हुनुहुन्छ, गर्दाखेरि हामी 12 जना छौँ, तर दोडा घरमा फाल्टै फाल्टै बस्छौँ।
सुरुमा गएर कति समयसम्म सहायता दिँदा रहेछन् संघ संस्थाहरूले अमेरिकामा?
परिवारको कस्तो छ समस्या उनीहरूको, जस्तै अब कुनै परिवारमा पढेका मान्छेहरू धेरै हुन्छन्, काम गर्ने मान्छेहरू धेरै हुन्छन्, अब त्यो अवस्थामा चाहिँ अलिकति छोटो, र जुन परिवारमा अलिकति काम गर्ने अथवा योग्य युएसमा काम गर्न सक्ने खालको मान्छेहरू छैनन् तिनीहरूलाई अलिकति लामो 3 महिनादेखि 6 महिना बिचसम्मको सहयोग हुन्छ।
बुढाबुढीहरूले पनि काम गर्नुपर्छ?
बुढाबुढी भन्नाले 65 नागालाई काम गर्नु पर्दैन।
अनि उनीहरूका लागि के सहयोग आउँछ त?
उनीहरूको लागि अब अमेरिकन सरकारले दिने जुन भत्ता छ, जसलाई हामी सोसियल सेक्युरिटी भन्छौँ, त्यो भनेको चाहिँ कस्तो भने सरकारले दिने एउटा सर्टेन एमाउन्ट छ, अब त्यो चाहिँ बुढाबुढी 2 जना छन् भने 500 देखि लिएर 600 कसैलाई कसैलाई 400, अवस्था हेरी हेरी घरको, अब एक्लै छ बुढा अथवा बुढी मात्रै छ भने तिनीहरूलाई $700 मन्थली।
अनि तपाईँ जस्तो युवालाई चाहिँ कति समयको सहयोग दिँदो रहेछ यहाँबाट गएको, कति समयसम्म संस्थाले पाल्दो रहेछ भनौँ न?
आफ्नो आफ्नो व्यक्तिगत सोचमा पनि फरक पर्छ, जस्तै मैले धेरै समय युवा सरकारको पैसा खाएर अब लिमिटेड हुन्छ, जस्ट तिर्न खान बस्न मात्रै, अब मलाई त अरू कुरा गर्न पनि छ, त्यो भएर मैले चाहिँ अलिकति छिटै काम खोजेर यताउता गर्ने प्रयास गरेँ। मैले 3 महिना चाहिँ युवा सरकारको अब जस्तै खानेकुराहरूको लागि सहयोग र बस्नको लागि पनि सहयोगले 3 महिना चाहिँ, अब त्यस्तै कसैले 4 महिना कसैले 5 महिना हेरी हेरी अवस्था हेरेर हुन्छ।
काम गर्नुभयो?
मैले काम गरेँ।
के काम पाउनुभयो, कस्तो थियो काम?
पहिला सुरुको काम मेरो हार्सफिल ज्याक्सन इन्टरनेसनल एयरपोर्ट केसियर गरेँ, मैले 1 वर्षै गरेँ लगभग केसियरको रूपमा, सामान बिक्री गर्ने बचत गर्ने त्यो कुराहरू थियो, अलिकति भाषाको प्रब्लम भयो सुरु सुरुमा, तर पछि बिस्तारै अब कामले काम सिकाउँदै लग भने जस्तै काम त्यहीँबाट सिकेँ। त्यो पछाडि अब म पेन्सिल्भेनिया सरेँ जर्जियाबाट, त्यहाँनिर अहिले म नन प्रफिट अर्गनाइजेसन बर्लिन फाउन्डेसन भन्ने छ त्यसमा काम गर्दैछु, त्यसले चाहिँ अपाङ्गहरू भयो मानसिक असन्तुलन भएका व्यक्तिहरूलाई के कस्तो सहयोग गर्न सकिन्छ, कसरी सहयोग गर्ने, उनीहरूको लाइफलाई डे टु डे लाइफलाई कसरी इजी बनाउने, यो कुराहरूमा हेल्प गर्छ।
तपाईँले त्यो बाबत कति पैसा पाउनुहुन्छ त्यहाँ?
अहिलेको मेरो पेन्स $12 पर आवर छ, अब त्यो चाहिँ हेरेर हुन्छ, अब कोही बेला म 40 घन्टा मात्रै गर्छु, 40 घन्टा भनेको चाहिँ नर्मली विकली टाइम हो एउटा इम्प्लोइले गर्नुपर्ने, त्यसमा आफैलाई अब गर्न मन लागेर ओभर टाइमहरू गर्न सक्यो भने त्यसलाई $15 पर आवरले पे गर्छ।
अमेरिकाको बजारको भाउ बिक्री कस्तो छ, तपाईँले खाने पिउने चिजहरू किन्न कति सस्तो महँगो के छ?
उहीँको पैसा उहीँ मास्नलाई धेरै सजिलो, जस्तै उहाँको $20 म 1 बोरा चामल किन्छु, £25 $20 चामल हेरी हेरी, फेरि चामलको क्वालिटी अलिक राम्रो अलिक धेरै पर्छ। उहीँको पैसा उहीँ मास्नलाई $10 कमाउने व्यक्तिलाई एउटा सामान्य जीवन चल्छ।
एक दिनमा
घण्टाको डस्टर
एक दिनमा नि जस्तो त्यहाँ चाहिँ त्यस्तो लेभल होला नि कतिसम्म न्यूनतम चाहिन्छ भन्ने
न्यूनतम भनेको तपाईँको त्यहाँनिर $25 नै एउटा मान्छेले बिहान बेलुका खाना खान्छ होइन बस्नको लागि पनि भाडा तिर्नु पर्यो उसको गाडीको लागि ती विविध कुराहरू गर्दाखेरि खासै मैले हिसाबै नगरे पनि जे होस् $50-$80 रेन्जमा लाइफ चल्छ
दिनको $80
हजुर
त्यसो भए त्यहाँको कमाईमा बाँच्न त गाह्रो रहेछ कि
एक्लै अलिकति गाह्रो छ तर जस्तै तपाईँको ग्रुप छ जस्तै तपाईँको मेरो घरमा काम गर्ने दुईजना फाल्टु हुनुहुन्छ म पनि छु अनि अब त्यस्तै अब कसैको घरमा पाँचजना काम गर्ने छन् छजना परिवारमा पाँचजना काम गर्ने छन् भने तिनीहरूको जुन बाँडिन्छ जुन तरिकाले त्यो तरिकाले चाहिँ राम्रो हुन्छ
एक्लो फिटो एकजना मान्छेलाई चाहिँ गाह्रो रहेछ कि
तिनीहरूको लागि पनि व्यवस्थाहरू छन् जस्तै अब सामान्य शुल्कमा पाइने घर भाडाहरू घरहरू पनि छन् त्यस्तो हुँदै बसेर अलिकति दुःख गर्ने हो भने त्यति साह्रो धेरै गाह्रो खानैले मर्ने खालको चाहिँ हुँदैन
हावा पानी कस्तो छ यहाँको तपाईँ यहाँ पनि बसेर जानुभयो
त्यहाँनिर चाहिँ अब के छ भने 4-5 महिना यो पर्छ र स्नो हुन्छ त्यसले गर्दा धेरै जाडो ठाउँ हो भने चाहिँ पहाडी ठाउँ हो यहाँको जस्तो अब धुलो मैलो नभएको कारणले गर्दाखेरि रोग यस्ता जस्तै रुगामर्गी खोकी खाकी चाहिँ अलिकति कम नै हुन्छन् त्यहाँनिर वातावरण अलिकति राम्रै छ
यसपालि के को लागि आउनुभएको त तपाईँको परिवारको त सबै उतै हुनुहुँदो रहेछ
मेरो परिवार भन्दा मेरो साथीभाइहरू छन् यता त्यही भेटघाटको लागि रमाइलोको लागि मैले विवाह पनि गरेँ यहाँ
भर्खरै यसैपालि आएर
हजुर
शिविरकै कि बाहिरको
बाहिरकै बिहे
अब जाँदा दुवैजना
अब जाँदा दुवैजना होइन अब अमेरिकन सरकारले अलिकति समय लगाइदिन्छ मलाई त्यो मेरो वाइफलाई उहाँ लानको लागि
यो आउने प्रक्रिया के रहेछ
त्यहाँ गएर जब तपाईँ एक वर्ष बस्नुहुन्छ तपाईँको स्ट्याटस जुन एउटा रिफ्युजी थियो त्यसबाट बढिए त्यहाँदेखि म पर्मानेन्ट रेसिडेन्ट भएँ युएसको म अहिले रिफ्युजी होइन म पर्मानेन्ट रेसिडेन्ट हुँ त्यहाँको त्यो भएपछि पर्मानेन्ट रेसिडेन्टलाई ट्राभल डकुमेन्टले विभिन्न देशहरूमा घुम्ने इजाजत दिन्छ मेरो नेपालको लागि रिएन्ट्री परमिट चाहिन्छ मैले यहाँबाट फर्किँदाखेरि देखाउनु पर्ने त्यसको लागि नेपाल सरकारले मलाई भिसा दिन्छ त्यसरी आउन सकिन्छ
भिसाको शुल्क पनि लिन्छ होला है नेपालले
भिसाको $3 महिनाको $100 लिएको थियो मलाई चाहिँ
तपाईँ अहिले त्यसो भए 3 महिने पर्यटक भिसामा पर्यटन भिसामा
हजुर म पर्यटक भिसामा अहिले 3 महिनाको लागि
तपाईँ भुटानमै जन्मेको होला कि
हजुर मेरो जन्म भुटानमै हो
कति वर्षको हुनुहुन्थ्यो नेपालमा आउँदा
नेपालमा आउँदाखेरि म करिब 4-5 वर्षको
अलिअलि सम्झना भुटानको छ धेरै दुःखपूर्ण सम्झना शिविरको होला अभावका बीच बिताउनु भयो 20 वर्ष झन्डै यहाँ र अहिले अमेरिका पुग्नु भएको छ जिन्दगीलाई फर्केर हेर्दा कस्तो लाग्छ कमलजी
जिन्दगीलाई फर्केर हेर्नु पर्दाखेरि एक खालको दया एक खालको आफै आफैलाई दया लागेर आउँछ त्यो समय त्यो स्थिति त्यो परिवेशमा जे भए पनि मेरो लाइफको र मेरो साथीहरू मेरो ब्याचको साथीहरूको लाइफको सबैभन्दा ठुलो प्राउड गर्ने कुरा जो पढाइ राम्रो भएछ यहाँनिर त्यो पढाइको कारणले गर्दाखेरि आज म जुन ठाउँमा छु त्यसमा मैले पछि हट्नु परेको छैन आधा पेट खाएर नखाएर जे होस् जस्तो सुकै लुगा लगाएर भए पनि स्कुल पढिएछ त्यो नै सबैभन्दा ठुलो कुरो हो दुःख अभावको कुरा त अब के गरिराख्नु र तपाईँहरूले देखिरहनु भएको छ त्यस्तै छ भुटानको थोरै सम्झना छ मलाई अब खासै मलाई अब म ब्याकअप गर्न सक्दिनँ त्यो त्यतिखेरको समय त्यतिखेर मलाई याद छैन कहाँ जन्मे के भयो कसरी आइयो त्यो कुराहरू थोरै मात्रै अब अरूले भनेका हिसाबमा यस्तो यस्तो थियो भन्ने कुराहरू चाहिँ जानकारी छ भुटान मेरो चिराङ डिस्ट्रिक्ट चिराङ डाँडा ब्लक
यो थियो अमेरिकाको पेन्सिल्भेनियामा पुनर्वास भएका कमल शर्मासँग अमेरिकाको जीवनशैली र अनुभूति बारे गरिएको कुराकानी
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशमा यतिन्जेल हामीले पुनर्वास भएर अमेरिका पुगेका र शरणार्थी शिविरमा रहेका आफन्तहरू बीचको भलाकुसारी र अमेरिका पुनर्वास भइसकेर फेरि शरणार्थी शिविरका आफन्तलाई भेट्न आएका एकजना शरणार्थीसँग अमेरिकाको जीवनशैली तथा अनुभूतिबारे कुराकानी गर्यौं कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट र पूर्वाञ्चलका एफएमए ट्युन्स 96.8 मेथिनगर कञ्चनजङ्घा एफएम 92.6 बिर्तामोड सप्तरङ्गी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट एकसाथ प्रसारण भइरहेको छ अब शरणार्थी शिविरमा बसेर पनि आफूसँग भएका विभिन्न प्रतिभालाई जगेर्ना गरिरहेका शरणार्थीलाई भेट्ने पालो यसका लागि आउनुहोस् हामी पनि शरणार्थी शिविरतिर लागौं
शिविरभित्र मेरो नाम फुलमाया लगुन टिमाई शरणार्थी शिविर सेक्टर D5 हाट नम्बर 39
तपाईँ यहाँ पूजा आजा गर्न आउनु भएको जस्तो छ
हजुर आज मन्दिरमा हाम्रो साप्ताहिक छ हरेक आइतबार सत्सङ्ग हुन्छ
गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वरा गुरु साक्षात् परम ब्रह्मा तस्मै श्री गुरुवे नमः तस्मै श्री गुरुवे नमः आओ भाई आओ भाग्यले पाएको देव दुर्लभ यो चोला त्यसै त नफल भाग्यले पाएको देव दुर्लभ यो चोला त्यसै त नफल क्षणिक जीवनमा आफैलाई नै जान क्षणिक जीवनमा आफैलाई नै जान म शब्द के हो यसैलाई नै जान
कति भयो यसरी भजन गाउन थाल्नु भएको
म बचपनदेखि नै गाउँथेँ मेरो फ्यामिलीमै यसरी मेरो दाईहरू सबैजना मेरो मम्मी बुबाहरू यस्तै हुनुहुन्छ
यस्तो गाउने तालिम पनि लिनु भएको छ
यो हाम्रो धर्म मानव धर्म सेवा समिति भनेको नै यसमा लागेपछि भनेको अब सबै आफ्नो भनौँ न कुनै पनि मान्छे आफ्नो एउटा सम्प्रदायमा लागेपछि आफ्नो परिवारै सबै इन्भल्भ हुन्छ त्यस्तै मेरो परिवार पनि उहीँ हामी भुटानमा हुँदैदेखि हामी यसरी नै
हिँड्दैछौँ पछि किन नलिनु हरिना हो प्यारे किन नलिनु हरिना छाडी जानु छ पिञ्जरा पछि किन नलिनु
सामग्री सँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ कार्यक्रमका बारेमा अथवा भुटानी शरणार्थी मुद्दाका बारेमा तपाईँलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश पोस्ट बक्स नम्बर 6469 काठमाडौँ अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमै राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ अथवा तपाईँसँग इमेल सुविधा छ भने info@unn.com.np मा इमेल पनि गर्न सक्नुहुन्छ यसै गरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ
पर्सी शुक्रबार बेलुकी 6:30 बजे शरणार्थी मुद्दा शरणार्थी शिविरमा रहेका र पुनर्वास भएका भुटानीहरूको जीवनशैली सहित विभिन्न सामग्री लिएर आउने नै छौ पर्खी बस्नुहोला
हवस् त शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई भीमसेन राजबाहक शारदादेव कोटा अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि बिदा माग्छु नमस्कार